السلام علیکم ناظرین، پروگرام علم و حکمت کے ساتھ زبیر احمد حاضر خدمت ہے. آج کا یہ پروگرام بھی پچھلے پروگرام کی طرح متفرق سوالات پر مبنی ہے، اور حسب معمول میرے ساتھ تشریف رکھتے ہیں جناب جاوید احمد غامدی صاحب. السلام علیکم جاوید صاحب.
وعلیکم السلام.
جاوید صاحب کے ساتھ اسٹوڈیو میں میرے ساتھ موجود ہوں گے کچھ شرکا یہاں پر جو کہ اس ڈسکشن میں پارٹیسپیٹ کریں گے. آج کی اس ڈسکشن میں ویسے تو اوپن فورم ہے اور مختلف سوالات پوچھے جائیں گے، لیکن میں سب سے پہلا سوال انڈین سپریم کورٹ کے ایک فیصلے سے اسٹارٹ کروں گا اپنے پروگرام کو، اور میں چاہوں گا کہ آپ بھی اس میں پارٹیسپیٹ کریں، لیکن اس کے علاوہ بھی آپ اور بھی کوئی سوالات اگر آپ کے ذہن میں ہوں تو ضرور کیجئے جاوید صاحب کے ساتھ، اور کوشش کیجئے کہ آپ کا کوشچن جو ہے وہ بریف ہو تاکہ زیادہ سے زیادہ کوشچنز کا ہمیں موقع مل سکے. جاوید صاحب، ابھی حالیہ سپریم کورٹ، انڈین سپریم کورٹ نے طلاق کے متعلق ایک فیصلہ اپنا دیا ہے. وہاں پر جو تین طلاقیں بیک وقت دے دی جاتی ہیں، اس کی وجہ سے عورتیں جو ہے وہ وہاں پر عدالت میں پہنچیں اور انہوں نے یہ شکایت کی کہ اس طرح سے معاملہ جو ہے وہ بہت زیادہ پرابلم میں وہ آ جاتی ہیں، نازک صورتحال ہو جاتی ہے. سپریم کورٹ میں پانچ ججز کا ایک بینچ تشکیل دیا گیا، اور ان پانچ ججز میں سے صرف ایک جج جو ہے وہ مسلم تھے اور باقی چار غیر مسلم ججز تھے. ان میں تین اور دو کے ساتھ فیصلہ ہوا. تین ججز کا یہ خیال تھا کہ یہ جو تین طلاقیں ایک ساتھ دے دی جاتی ہیں یہ بالکل ٹھیک نہیں ہے، جبکہ دو ججز جن میں کہ وہ مسلم جج بھی شامل ہیں ان کا یہ کہنا ہے کہ یہ بالکل ٹھیک ہے. بہرحال جو فیصلہ سپریم کورٹ نے دیا، میڈیا کی رپورٹ کے مطابق یہ فیصلہ سامنے آیا کہ سپریم کورٹ نے اس تین طلاقوں کو جو ہے وہ کنڈیم کیا، اس کی حوصلہ شکنی کی، اور پارلیمنٹ کو حکم دیا ہے کہ اس کے اوپر کوئی قانون سازی کریں، مؤثر قانون سازی. علماء کرام کا جو رد عمل وہاں پر سامنے آیا، ان میں جمہور علماء کا یہ خیال ہے کہ یہ سپریم کورٹ نے ہمارے دین کے اندر مداخلت کی ہے اور اسے یہ کرنے کا کوئی حق نہیں ہے. میں آپ کی رائے جاننا چاہتا ہوں.
میں تھوڑا سا پہلے اس کا پس منظر آپ کو بتا دوں. ہندوستان میں جب انگریز آئے تو انہوں نے یہاں آ کے عدالتیں قائم کی. اس سے پہلے ہمارے ہاں مغلوں کے زمانے میں بھی اور اس سے قبل بھی سلاطین کے زمانے میں پرانے طریقے کا ایک عدالتی نظام چلا آ رہا تھا.
ٹھیک،
یہ آپ کے علم میں ہے کہ ہندوستان میں بہت بڑی اکثریت احناف کی ہے، حنفی فقہ کے ماننے والوں کی. چنانچہ یہاں جب انہوں نے ابتدا کی تو یہیں سے شروع کیا کہ حنفی فقہ کے مطابق جب بھی اس طرح کے نزاعات عدالت میں آئیں گے تو فیصلہ دے دیا جائے گا.
ٹھیک،
آپ کے علم میں ہے کہ ہمارے ہاں ایف ڈی ملا صاحب کی محمدن لاء، یہ گویا ایک طرح سے عدالتوں کے لیے بھی رہنما کتاب کے طور پر لکھی گئی اور بڑے عرصے تک رائج رہی، زیادہ تر اسی کی بنیاد پر لوگ فیصلے
کرتے ہیں. ٹھیک ہے،
اس میں وہ اصول بیان کر دیے گئے تھے جن اصولوں کی بنیاد پر ججوں کو فیصلے دینے چاہیے. آہستہ آہستہ صورتحال یہ پیدا ہو گئی کہ بعض چیزوں کے بارے میں سوالات بھی اٹھنا شروع ہوئے. پھر لوگوں کو جب کچھ مشکلات پیش آئیں اور انہوں نے عدالتوں کی طرف رجوع کیا تو وہاں یہ سوال بھی ہونے لگا کہ آپ شریعت کے مطابق فیصلہ چاہتے ہیں یا اپنے رواج کے مطابق فیصلہ چاہتے ہیں.
اچھا، ٹھیک ہے،
تو یہ ایک نیا پہلو اس کے ساتھ شامل ہو گیا.
صحیح،
ہماری جو شریعت جو کچھ بھی ہے، ظاہر ہے ایک تو وہ اللہ کی کتاب میں ہے، اللہ کے پیغمبر کی سنت میں ہے، اس کا ایک دوسرا پہلو یہ ہے کہ اسے فقہا نے اور جورسٹ نے انٹرپریٹ کیا ہے. طلاق کے معاملے میں بھی ایک حنفی نقطہ نظر ہے، پھر اس سے آگے بڑھ کر ائمہ اربعہ کا ایک نقطہ نظر ہے. آپ کے علم میں ہے کہ اس کے بالمقابل ایک دوسرا نقطہ نظر صحابہ کے زمانے سے رہا ہے، اور اس کو خاص طور پر دور متوسط میں عالم اسلام کی ایک بڑی جلیل القدر شخصیت امام ابن تیمیہ نے بہت زور کے ساتھ پیش کیا.
ٹھیک،
ہمارے ہاں اہل حدیث حضرات جن کو اہل حدیث کہا جاتا ہے وہ کوئی بہت پرانے نہیں ہیں، یعنی ان کی ابتدا صدی ڈیڑھ صدی پہلے ہی یہاں ہوئی ہے. ان لوگوں کے ہاں بھی کم و بیش وہی نقطہ نظر اختیار کیا گیا جو امام ابن تیمیہ کا نقطہ نظر ہے. تو اس لحاظ سے دو نقطہ نظر پہلے سے ہندوستان میں موجود تھے.
صحیح،
عدالتیں کس کے مطابق فیصلہ کریں؟ پہلے سے جو روایت چلی آ رہی تھی وہ زیادہ تر وہی تھی کہ حنفی فقہ کے مطابق یا فقہا کی رائے کے مطابق فیصلہ کر دیا جائے. اب جب دوسرے نقطہ نظر کے لحاظ سے بھی فتاوی جاری ہونے لگ گئے، وہ یہاں بھی آپ پاکستان میں بھی دیکھیں تو ایسا ہوتا ہے کہ لوگ جب طلاق دے دیتے ہیں تو وہ ایک حنفی مدرسے میں جاتے ہیں، وہاں ان سے کہا جاتا ہے کہ آپ نے ایک وقت میں اگر طلاق 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 کہہ دیا ہے یا تین دفعہ طلاق کہہ دیا ہے تو یہ ہمیشہ کے لیے طلاق ہو گئی. وہ کسی اہل حدیث مدرسے میں جاتے ہیں تو انہیں بتایا جاتا ہے کہ نہیں، ایک مجلس میں تین طلاق واقع نہیں ہوتی، یہ ایک ہی طلاق ہوئی ہے.
ٹھیک ہے،
یہ اختلاف اثر انداز ہوگا عدالتوں پر بھی. یعنی ان کے سامنے بھی یہ سوال آئے گا،
آئے گا عدالت پہ بھی آئے گا،
یہ تو فطری بات ہے. جب ایک اختلاف معاشرے کے اندر موجود ہوگا، اہل علم کے اندر موجود ہوگا، جب مختلف مکاتب فکر اپنی اپنی تشریح پیش کریں گے تو یہ معاملہ بھی ہوگا. ریاست کا جو موجودہ نظام ہے وہ اصل میں قانون میں تعدد کو گوارا نہیں کرتا. ایک زمانہ رہا ہے کہ جب لوگ ججوں کی بنیاد کے اوپر فیصلے لے لیتے تھے. آپ کے علم میں ہے کہ خود انگلستان میں کوئی ریٹن کانسٹیٹیوشن نہیں ہے، کوئی تحریری دستور نہیں ہے، بلکہ عدالتوں ہی کے فیصلے ہیں جو دستوری روایات بن گئے اور چلے آ رہے ہیں. اچھا، خود ہمارے ہاں بہت سے قاضی حضرات ہیں جن کے فیصلوں کو بطور نظیر پیش کیا جاتا تھا. یعنی بہت دیر کے بعد جب قاضی ابو یوسف کا تقرر کیا گیا ہے قاضی القضات کی حیثیت سے یا چیف جسٹس کی حیثیت سے، اس کے بعد عباسی سلطنت میں بھی قانون میں ایک یونیفارمیٹی پیدا ہوئی، یعنی ایک وحدت پیدا ہوئی، ورنہ اس سے پہلے یہ صورتحال خود عالم اسلام میں نہیں تھی. تو یہ ایک تقاضا بن جاتا ہے پھر کہ عدالتوں کے پاس جب نزاع آ جائے. دیکھیے، جو شخصی قوانین ہیں ان میں کوئی دنیا کی حکومت بھی آپ کو مجبور نہیں کر سکتی کہ آپ کیا کریں اور کیا نہیں کریں. ہم نے نکاح کر لیا، اپنے طریقے کے مطابق کر لیا، کسی نے حنفی فقہ کے مطابق کر لیا، کسی نے شافعی کے مطابق کر لیا، کسی نے شیعہ فقہ کے مطابق کر لیا، اس میں عدالتیں مداخلت نہیں کر سکتی. جب نزاع پیدا ہو جائے تو کوئی ایک فریق جائے گا اور جا کر یہ کہے گا کہ میرا حق سلب ہوا ہے، میرے ساتھ زیادتی ہوئی ہے، اس زیادتی کا ازالہ کیا جائے. اس وقت یہ سوال پیدا ہوتا ہے کہ اس قانون کے مطابق فیصلے کیے جائیں. تو میں نے عرض کیا کہ جب سوسائٹی کے اندر ایک اختلافی صورتحال پیدا ہو گئی تو اس کے لازمی نتیجے کے طور پر اب سپریم کورٹ کو کوئی فیصلہ دینا تھا.
لیکن سپریم کورٹ یہ بھی تو کر سکتا تھا نا جاوید صاحب، جب معلوم ہے کہ یہ خالصتاً ایک مذہبی معاملہ ہے، یہ کوئی ریاست کا معاملہ نہیں ہے، تو سپریم کورٹ نے جو بینچ بنایا اس بینچ میں مسلم ججز، یا تو سارے مسلم ججز ہوتے یا مسلم ججز کی تعداد زیادہ ہوتی تاکہ وہ فیصلے کا کوئی امپیکٹ بھی آتا. اب اس وقت فیصلے کا امپیکٹ آ نہیں رہا کیونکہ چار ججز غیر مسلم ہیں، ایک جج مسلم ہے اور اس نے یہ فیصلہ نہیں دیا. اس نے اپنے نوٹ میں یہ لکھا ہے کہ تین ٹھیک ہیں، یہ بات تو وہ امپیکٹ تو نہیں آئے گا، وہ تو اور زیادہ متنازع ہو جائے گا، وہ تو اور زیادہ پرابلم کریٹ کرے گا.
اس صورتحال میں تو ہم پھر یہ دیکھیں گے کہ ججز ایک تو مسلم ہونا ان کا ضروری، پھر ہر مسلک سے ایک جج کا ہونا ضروری، پھر وہ شرط ٹھہرے گی تو ذرا گمبھیرتا بڑھ جائے گی. اب سر سوال ہم متفارق ہیں کر سکتے ہیں، تو بائنڈنگ فورس، ایک عمومی نقطہ نظر یہ ہے کہ مذہب یا ریتی رواج جو ہیں وہ معاشرے کے لیے ایک بائنڈنگ فورس ہوتے ہیں. اسلام ریاست کو بحیثیت بائنڈنگ فورس کس نظر سے دیکھتا ہے اور کیا بیان کرتا ہے؟
دیکھیے، اسلام کا مزاج اس معاملے میں بہت سادہ ہے، یعنی وہ اپنی ذات میں خدا کی ہدایت ہے. اس کا اصلی مقصود یہ ہے کہ موت کے بعد ایک حادثہ ہونے والا ہے جس پوری انسانیت کو ایک نئی دنیا سے واسطہ پڑنے والا ہے، لوگ اس کی تیاری کر لیں. تمام پیغمبر اصلاً اسی لیے آتے ہیں.
جی،
وہ جس ہدف کو حاصل کرنا چاہتے ہیں، یعنی وہ مجھ میں آپ میں کیا تبدیلی چاہتے ہیں، اس کو قرآن اپنی اصطلاح میں کہتا ہے تزکیہ. وہ پاکیزگی چاہتے ہیں، آپ کے بدن میں پاکیزگی، آپ کے خورونوش کھانے پینے میں پاکیزگی، آپ کے اخلاق میں پاکیزگی.
صحیح.
یہی بنیادی چیزیں ہیں جو مذہب کا ہدف ہے یا نسب العین ہے جن کو وہ حاصل کرنا
اسلام
چاہتا ہے.
ریاست کے حوالے سے کیا کہتا
میں وہی عرض کر رہا ہوں. تو اب یہ جو پاکیزگی ہے یہ انسان کی تمام جہتوں میں ہوگی، یعنی انفرادی حیثیت سے بھی، اجتماعی حیثیت سے بھی، خاندان کے ایک فرد کی حیثیت سے بھی، معیشت میں جا کر کسی کاروباری معاملے میں بھی، بین ہی ریاست میں بھی.
جی،
جب پاکیزگی مطلوب ہے تو اس مقصد کے لیے ایک طریقہ یہ تھا کہ لوگوں کو چھوڑ دیا جاتا، لیکن اللہ تعالیٰ نے کچھ چیزوں کو قانون کی صورت دے دی، اسی کو شریعت کہا جاتا ہے. یعنی جو مذہبی کانٹینٹ ہے یا مذہب کے مشمولات ہیں ان کے دو حصے، ایک کا تعلق ایمان و اخلاق سے ہے، اس کو حکمہ کہا جاتا ہے، یعنی وہ گویا مذہب کا فلسفہ یا اس کی بنیاد ہے. دوسری چیز کیا ہے؟ لاء، قانون، شریعت. تو قانون اور شریعت کا ایک شخصی پہلو ہے. اسی طریقے سے قرآن مجید نے ریاست کو، جب مسلمانوں کی کوئی ریاست پیدا ہو جائے اور وہاں ان کی حکومت ہو تو اس کو بھی کچھ احکام دیے. یہ چند احکام ہیں، ان احکام کو ایک مسلمان کی حیثیت سے انہیں مسلمانوں پر نافذ کرنا ہوتا ہے.
اور اگر سر صرف ایک ایکسٹینشن کے ریاست، ہم صرف مسلم ریاست کی بات نہ کریں، بحیثیت ریاست چاہے وہ مسلم ہو نان مسلم ہو، تو اسلام
اس میں تو پھر یہ سوال پیدا ہو جائے گا کہ کون سی ریاست. دیکھیے، ریاست کی تاریخ یہ ہے کہ وہ ایک لمبے عرصے تک تو قبائلی تمدن کا اگلا قدم ہوتی تھی. اس کے بعد دوسرا دور وہ آیا جس کو ٹائن بی سلطنت ہائے عام کا دور کہتا ہے، یعنی جس میں بڑی بڑی سلطنتیں قائم ہوئیں، جیسے رومی سلطنت ہے، جیسے ساسانی سلطنت ہے، جیسے بازنطینی سلطنت ہے، یا ہندوستان میں اشوک کی سلطنت، اسی طرح مسلمانوں کی اپنی ایک بہت بڑی سلطنت قائم ہوئی. تو سلطنتوں کے دور میں تو ریاست اصل میں فتوحات سے قائم ہوتی تھی. آج ہو سکتا ہے کہ عراق اس سلطنت کا حصہ ہو, اگلے دن نہ ہو. اچھا, جب ریاست فتوحات کی بنیاد پر قائم ہو رہی ہے تو بادشاہ کا مذہب کیا ہے؟ جناب جی دیکھیے, آپ انگلستان کو دیکھ لیجیے, بادشاہ کا مذہب کیا ہے؟ وہی اصل میں ریاست کا مذہب ہوتا تھا. اور عام طور پر بادشاہ کے مزاج کے لحاظ سے لوگ بھی اس کے پابند ہوتے تھے یا تھوڑی بہت آزادی حاصل کر لیتے تھے. تو زیادہ تر یہی روایت رہی صدیوں تک. یہ جو قومی ریاست ہے, یہ آپ کے علم میں ہوگا کہ یہ یورپ میں جب ہولی رومن امپائر ختم ہوا ہے تو اس کے بعد پیدا ہونا شروع ہوئی. پھر وہ مشہور معاہدہ ہوا جس کے بعد یہ طے کیا گیا کہ اب یہ ریاستیں قومی ریاست کی حیثیت سے کام کریں گی. وہ اس کو یورپ سے باہر بھی نہیں لے جانا چاہتے تھے, لیکن تصورات کبھی قید نہیں رہتے. تو آہستہ آہستہ یہ باہر کی دنیا میں بھی پہنچ گیا. پہلی دوسری جنگ عظیم نے جب سلطنت عام کا خاتمہ کر دیا, آخری بڑی سلطنت برطانیہ عظمیٰ کی سلطنت تھی, سورج غروب نہیں ہوتا تھا, لیکن وہ ختم ہونا شروع ہوئی تو جو کچھ پیدا ہوا اس کے نتیجے میں وہ قومی ریاستیں. قومی ریاستوں کی بنیاد کیا ہے؟ قومی ریاستوں کی بنیاد یہ ہے کہ آپ نے ایک مخصوص خطہ ارض میں رہنے والوں کو اس خطے کا مالک بنا دیا, اور یہ کہا کہ اب یہاں جو آدمی بھی اس میں رہتا ہے, رنگ, نسل, مذہب اس سے قطع نظر کر کے, وہ اس ریاست کا شہری ہے اور برابر کا شہری ہے. یہ قومی ریاست ہے. تو ریاستوں کو اگر آپ دیکھیں تو وہ مختلف ادوار میں اپنی صورت تبدیل کرتی رہی. نہیں کہا جا سکتا کہ قومی ریاست کی عمر کتنی ہے, یعنی ابھی تو اس کو پیدا ہوئے صدی ڈیڑھ صدی سے زیادہ نہیں ہوئی ہمارے اس علاقے میں. یورپ میں ذرا 16ویں 17ویں صدی میں اس کا ظہور ہو گیا تھا, تو یہاں تو ابھی یہ بالکل نوزائیدہ ہے. ابھی قومی ریاست کے صحیح تصور سے بھی ہم آشنا نہیں ہوئے. بہت سی جگہوں پر آپ دیکھیں تو بڑا اختلاط اور بہت سا ابہام پایا جاتا ہے. اس قومی ریاست کے بعد برٹن رسل کہا کرتے تھے کہ جلد سے جلد ہم کو عالمی ریاست کی طرف بڑھ جانا چاہیے. معلوم نہیں دنیا کب اس طرف سفر کرے گی. تو اصل میں اسلام کا مزاج یہ ہے کہ وہ اس موضوع کو زیر بحث ہی نہیں لاتا. جو کوئی بھی ریاست ہے اس میں کچھ لوگوں کو حکومت کرنی ہے, اگر وہ مسلمان ہے. یعنی حکومت کسی بھی بنیاد پر قائم ہو سکتی ہے. اس نے بھی یہ کہا ہے کہ حکومت کی بنیاد جمہوری ہونی چاہیے. تو جمہوری حکومت اسی اصول پر قائم ہوتی ہے کہ جس کے پاس اکثریت ہے وہ وہاں قانون سازی کرے گا. اب مثال کے طور پر پاکستان کو لے لیجیے. میں پاکستان کو جب جناح صاحب کے تصور یا قائد اعظم کے تصور کی روشنی میں دیکھتا ہوں تو انہوں نے بھی ایک قومی ریاست قائم کی تھی. پاکستان اپنی ذات میں ایک نیشن سٹیٹ ہے, اور اس قومی ریاست میں جو لوگ شریک ہوئے وہ برابر کے شہری ہیں. ان سب کو حق حاصل ہے کہ وہ اس کے نظام میں حصہ لیں, برابر کی حیثیت سے حصہ لیں. لیکن یہاں اتفاق کیا ہے؟ وہ یہ کہ یہاں بہت بڑی اکثریت مسلمانوں کی ہے. اب جب مسلمانوں کی اکثریت ہے تو جو سیاسی پارٹیاں وجود میں آئیں گی ان میں بھی انہیں کی اکثریت ہوگی. جب انہیں کی اکثریت ہے تو ہر سیاسی پارٹی کو حق حاصل ہے کہ وہ اپنا کوئی نصب العین رکھتی ہوگی, کوئی منشور رکھتی ہوگی. اس میں رواج بھی اثر انداز ہوتا ہے, رسوم بھی اثر انداز ہوتی ہیں, مذہب بھی اثر انداز ہوتا ہے. آپ اس کو روک نہیں سکتے. اسلام نے بھی جب مسلمانوں کے ہاتھ میں کہیں حکومت آئے گی, آنے کا طریقہ کیا ہوگا وہ ایک الگ بحث ہے, لیکن اگر آپ اسلام کو بطور مذہب ماننے والے ہیں تو پھر چند معاملات میں آپ کو احکام دیے ہیں. وہ بنیادی طور پر اگر آپ دیکھیں, یعنی چند جزیات کو چھوڑ کر, تو وہ چار احکام ہیں. ان کی پیروی ہر مسلمان حکومت کو کرنی ہے. ریاست زیر بحث نہیں. وہ ریاست فتوحات کی بنیاد پر بنی ہے, وہ زمانے کا تقاضا ہے. آج کی وہ قومی ریاست ہے, یہ بھی زمانے کا ایک تقاضا ہے. وہ نہ قومی ریاست کو کفر قرار دیتا ہے, نہ جو پہلے اس سے ریاستیں بن رہی تھیں ان کے بارے میں کوئی فتویٰ دیتا ہے. البتہ اصول بتا دیتا ہے کہ جب بھی تمہیں حکومت قائم کرنی ہے تو پہلی چیز یہ ہے کہ وہ عامۃ الناس کی رائے سے قائم ہونی چاہیے. دوسری یہ کہ اگر تم مسلمان ہو, تمہیں اللہ تعالیٰ نے یہ چند احکام دیے ہیں, تمہیں ریاست میں بھی اس کی پیروی کرنی ہے. جیسے میں اگر خاندان کا فرد ہوں تو مجھے کچھ احکام دیے گئے ہیں, میں باپ ہوں تو مجھے کچھ احکام دیے گئے ہیں. تو فرد کی حیثیتیں تبدیل ہوتی رہتی ہیں. فرد حکمران ہو گیا ہے یا پارلیمنٹ کا ممبر بن گیا ہے تو اس کو بھی چند چیزوں کا پابند کیا گیا. اسلام کا اپروچ یہ ہے, اور یہ بہت سادہ اپروچ ہے. اس میں در حقیقت وہ بحث ہی پیدا نہیں ہوتی جو بدقسمتی سے ہم پاکستان میں پیدا کر کے آج تک ایک فکری تصادم میں مبتلا ہے.
آپ نے جیسے ذکر کیا, بات شروع ہوئی تھی انڈین سوسائٹی کے حوالے سے کہ وہاں یہ لیجسلیشن کی گئی ہے. انڈین پرسپیکٹو میں دیکھا جائے تو ان کے ہاتھ سیکولرزم کا
لیجسلیشن سپریم کورٹ نے میرے نزدیک نہیں کی ہوگی. سپریم کورٹ کبھی لیجسلیٹ نہیں کرتی. انہوں نے اصل میں پارلیمنٹ سے یہ کہا ہوگا کہ وہ اس معاملے میں قانون بنائے.
جی, یہ پارلیمنٹ میں زیر بحث آئے گا. پارلیمنٹ کی طرف ہی آ رہے ہیں لیجسلیشن کی طرف, تو ان کے ہاتھوں جو سسٹم پریویل کر رہا ہے یا جو وہ فالو کر رہے ہیں دیٹ از سیکولرزم. کلیم کرتے ہیں بٹ دے آر ناٹ پریکٹیکلی سیکولر. تو سیکولرزم میں تو یہ مذہب سیکنڈری حیثیت ہو جاتا ہے. تو کیا اس کانٹیکسٹ میں آپ دیکھتے ہیں کہ انہوں نے اس طرح اس کو کرنے کی کوشش کی؟
अच्छा, मैं इस वक्त सेकुलरिज्म की क्लासिक की बहस में नहीं पड़ता, लेकिन आप चाहेंगे तो वो बहस भी कर लेंगे, ये कहाँ से शुरू हुआ, आप कहाँ पहुँचा है, इसकी क्या ताबीरें हैं, लेकिन मुझे ये बताइए, एक सादा सवाल है, वो ये है कि आपके यहाँ कोर्ट्स मौजूद होंगी या नहीं होंगी, वो सेकुलर रियासत हो, वो कोई मजहबी रियासत हो, अदालतें मौजूद होंगी, अदालतों के पास जब नज़ा आ जाए शख्सी मामलात में, यानी ये एक औरत अपने किसी हक का मुतालबा करने के लिए आ गई है, एक मर्द अपने किसी हक का मुतालबा करने के लिए आ गया है, शख्सी कवानीन आपके मजहबी कवानीन है हुआ करें, जब अदालत में आ गया तो फैसला किस बुनियाद पर किया जाए, यहाँ किसी सेकुलर रियासत को भी कोई मफर नहीं है, किधर जाएगी, यानी अदालत को फैसला करना है ना, या रस्म की बुनियाद पर करेगी, या रिवाज की बुनियाद पर करेगी, या कॉमन लॉ की बुनियाद पर करेगी, या फिर ये कहेगी कि जो इन लोगों का मजहब है उसके मुताबिक फैसला किया जाए। अब जब ये सवाल पैदा होता है इन लोगों का मजहब, तो मुमकिन है कि दुल्हा मियाँ किसी और मसलक से ताल्लुक रखते हो, दुल्हन किसी और मसलक से ताल्लुक रखती हो, तो इस वजह से ये नागुजीर ज़रूरत है, इसमें कुछ ना कुछ करना पड़ता है, ये अमरीका में भी होना, ये बरतानिया में भी होना है, हर जगह हुआ है, तो इस मामले में मुसलमानों को खुद देखना चाहिए कि ये मामला अब उनको दुनिया भर की कौमी रियासतों में पेश आएगा, उन्हें इस मामले में क्या तरीका इख्तियार करना है।
सामने साहब, एक प्रोग्राम मैंने कंडक्ट किया, उसमें मसला ये था कि कराची से ख्वाजा सरा का 25 रुकनी गैंग लाहौर आया और वारदातों में मुलविस था, जिसमें कत्ल, राहजनी, डकैती, और वो ख्वाजा सरा करते हैं। अब मामला यहाँ आया कि उन ख्वाजा सराओं के खिलाफ थाने में FIR दर्ज नहीं हो सकती, तो इस बारे में बताइएगा, जब हम उनको वोट देने और शनाख्ती कार्ड देने के हकूक नहीं देते, और फिर जब वो माशरे में इस तरह के गैर कानूनी काम करते हैं और उनके खिलाफ FIR दर्ज भी नहीं होती, तो इसमें इस्लाम क्या कहता है? और जो गलत काम करे, जो चोरी चकारी करे, तो क्या फिर सजा और जजा का ताल्लुक उनसे नहीं,
क्यों नहीं है?
नहीं, इसमें क्यों नहीं, देखिए बात यह है कि ये ठीक है कि हमारा दीन भी ये कहता है कि जजा और सजा होगी, लेकिन रिवार्ड और पनिशमेंट पर तो दुनिया का पूरा निज़ाम कायम है, ये खालिस अक्ली और अखलाकी उसूल है। आप किसी रियासत के शहरियों के बाबैन तफरीक नहीं कर सकते, यानी अगर एक आदमी ने जुर्म का इरतकाब किया है तो ये नहीं देखा जाएगा कि वो किस नस्ल से ताल्लुक़ रखता है, किस मज़हब से ताल्लुक़ रखता है, उसने जुर्म का इरतकाब किया है तो मुल्क के कानून के मुताबिक FIR भी दर्ज होनी चाहिए, मुकदमा भी चलना चाहिए, सजा भी होनी चाहिए।
लेकिन आज तक ऐसा कानून नहीं बना।
हमें ये कोशिश करनी चाहिए कि हम लोगों को तवज्जो दिलाएं, लेकिन मेरे इल्म की हद तक तो आप कुछ कानून साजी होने लग गई है, यानी हमारी सुप्रीम कोर्ट ने भी एक मौके पर यह फैसला दिया था, और अब शायद मर्दमशुमारी में भी उनके लिए एक अलग खाना बना दिया गया।
बिल्कुल,
इस वजह से ये बहुत सी चीज़ें ऐसी हैं कि जिनको कुछ आप नज़रअंदाज किए रहते हैं, आहिस्ता आहिस्ता वो कानून के दायरे में आती चली जाती हैं। आप ज़रा इलेक्शन कवानीन का मुताला कीजिए दुनिया भर में, यानी अभी बहुत से मगरबी मुल्कों में मेरे शौर को उम्र को पहुँचने के बाद ख्वातीन को वोट का हक मिला, बहुत से मगरबी मुल्कों में, यानी उन मुल्कों में जिनको हम तरक्की याफ्ता ममालिक कहते हैं, तो ये तदरीजी इर्तका है। इस वजह से आप जैसे लोग इसके लिए फलाह हमवार करें, हुकूमत को तवज्जो दिलाएं, इन प्रोग्रामों में इसका जिक्र किया जाए। उसूल ये है, यानी अखलाकी उसूल भी यही है, मजहबी उसूल भी यही है कि किसी रियासत के शहरियों के माबैन तफरीक किए बगैर यकसा मामला किया जाए। अगर वो रियासत के शहरी हैं तो शनाख्ती कार्ड क्यों नहीं?
बिल्कुल,
अगर वो रियासत के शहरी हैं और अपनी एक अलग शनाख्त रखते हैं, मर्द औरत से अलग शनाख्त रखते हैं, उसका इजहार क्यों नहीं, उसका एहतराम क्यों नहीं, उसके लिए ज़रूरी रिस्पेक्ट क्यों नहीं? और अगर उन्होंने किसी जुर्म का इर्तकाब किया है तो कानून तो तफरीक नहीं करेगा, वो बहरहाल सजा देगा उनको।
एक एक क्वेश्चन यहाँ से
बातें आपको भी कहनी चाहिए, मुझे भी कहनी चाहिए, हर एक को कहनी चाहिए।
एक क्वेश्चन आप यहाँ से ले लें। जी,
पूछना चाह रहा था सर के जो इंडियन सुप्रीम कोर्ट ने फैसला दिया है कि कितना क्रेडिबल समझा जाएगा वो फैसला, जबकि एक जिस मखसूस मजहबी फिरके के खिलाफ वो के लिए जो फैसला दिया गया है उससे तल्लुक रखने वाला जज भी उस फैसले में इख्तलाफी नोट रख रहा है।
मेरा असल में जो दूसरा सवाल था वो ये था कि अगर इस तरह का कोई आया है फैसला और उन्हें पता है कि खालिसतन ये दीनी मामला है, तो उसमें जो बेंच तश्कील दिया गया सबसे पहले उसी पर क्वेश्चन उठाए जाएंगे, बेंच पर ही उठाए जाएंगे, फिर जो इख्तलाफी नोट लिखा है मुस्लिम जज ने उस पर भी सवाल होगा, तो ये बात जो है ये समझ नहीं आ रही। अगर ऐसा
जदीद अदालती तसव्वुरात इस बात को नहीं मानते कि जज को मजहब की बुनियाद पर फैसला करना चाहिए, वो ये कहेंगे कि एक जज के सामने आर्गुमेंट आएगा, इस्तदलाल पेश किया जाएगा,
सही,
उस इस्तदलाल को अप्रिशिएट करना, उसको दुरुस्त या गलत करार देना, ये खालिस अकली अमल है, ये एक मुसलमान भी कर सकता है, गैर मुस्लिम भी कर सकता है।
लेकिन वो जज जो है वो हमारी उस मीरास से वाकिफ ही नहीं है ना, वो जज वो
ये कहते हैं
इज्तिहाद वाली जो सलाहियत है
वो कहते हैं वाकिफ है। खुद आपके यहाँ जस्टिस कार्नेलियस रहे हैं आपके इलम में ना, वो मजहबी लिहाज से मसीही थे, लेकिन वो आपके कानून को आपके बहुत से मुसलमानों से ज्यादा अच्छा जानते हैं।
भगवान दास
की कानून का इल्म होना एक अलग बात
है।
भगवान दास भी बड़े आला मनसब पर पहुंचे हैं,
आला पाई के।
तो ये मौजूदा अदालती तसव्वुरात इसको तस्लीम नहीं करते, यानी ये कोई जूरी नहीं होती जिसमें आपने लोगों को नुमाइंदगी देनी है। जो लोग सुप्रीम कोर्ट के उस बेंच का हिस्सा होंगे वो उस मुकदमे को सुनेंगे।
जावेद साहब, एक मैं एग्जांपल दे देता हूँ। आपने फरमाया कि वो जज जो है वो गैर मुस्लिम, आपने जिनका हवाला दिया, मगर वो हमारे कानून को बहुत अच्छी तरह जानते हैं, यकीनन जानते होंगे, लेकिन अवामुन नास के नज़र में वो जज अगर गैर मुस्लिम है तो वो फिर उनकी उस नॉलेज डेप्थ के अवामुन नास कुछ नहीं कर सकती। बल्कि गैर मुस्लिम तो दूर की बात है, अब माफ़ी चाहता हूँ, आप इल्म रखते हैं दीन का, आपको भी लोग जो है वो दीनी आलिम नहीं मानते, आपको कहते हैं कि आपने किसी चूंकि मदरसे से डिग्री नहीं ली है लिहाजा हम आपकी बात को नहीं सुनते क्योंकि आपके पास वो सनद नहीं है। तो जब आपके साथ ये मामला है तो एक गैर मुस्लिम जज बेशक कितना ही उसने दीन का मुताला किया हो लेकिन उसकी बात में वो वजन नहीं आएगा, वो वेटेज ही नहीं आएगा। और इतनी सी बात तो जाहिर है सुप्रीम कोर्ट को भी पता होनी चाहिए कि ये मामला कितना नाजुक है, ये बेंच किस तरह से तश्कील दिया जा रहा है।
नहीं देखिए, बात ये है कि सुप्रीम कोर्ट ने कहा क्या है, सुप्रीम कोर्ट ने कानून साजी नहीं कर दी, उन्होंने पार्लियामेंट की तरफ मामले को रेफर कर दिया, यानी पार्लियामेंट से यह तकाजा किया है कि एक कानून उनके ख्याल में गैर मुनसिफाना है, ज्यादती का बायस बनता है, इससे घर उजड़ते हैं, औरतें तकलीफ में मुबतला होती हैं, इसके नतीजे में बच्चे बेयारों मददगार रह जाते हैं, ये खालिस इंसानी हुकूक की बुनियाद पर दिया गया फैसला, आप इख्तलाफ कर सकते हैं उससे। चुनाचे उन्होंने पार्लियामेंट से ये कहा है वो कानून साजी करे। पार्लियामेंट के अंदर भी अब जाहिर है आप ये सवाल करेंगे कि हिंदुस्तान की पार्लियामेंट में इस वक्त गालबन 20 या 22 मुसलमान हैं,
बाकी तो अक्सरियत हिंदुओं की,
वहाँ पर क्या होगा? तो अब मुझे ये बताइए कि कानून साजी करने के लिए क्या पूरी पार्लियामेंट के अंदर भी मुतनासिब नुमाइंदगी की बुनियाद पर लोगों को बैठाया जाए या बराबर की सतह बैठाया जाए, या फिर यह है कि सारे अरकाने पार्लियामेंट की जगह मुसलमान भेज दिए जाए? तो ये जदीद रियासत से ये तसव्वुरात बिल्कुल अजनबी हैं। वहाँ आपको गुफ्तगू करनी है इस्तदलाल की बुनियाद पर। हमारे उलमा को भी समझना चाहिए, ये दौर आहिस्ता आहिस्ता गुजर रहा है कि जब आप ये कहेंगे मदरसा कहाँ है, सनत कहाँ है, मैं ये पूछना चाहता हूँ कि वहाँ अबू हनीफा किस मदरसे के फारिग तहसील। भाई किसी आदमी का इल्म, उसका मुताला, उसका पस मंज़र, ये वो चीज़ें हैं कि जो फैसला कुल हो जाती है। और ये मौजूदा दौर में अब यही मेरिट वजूद में आ रहा है, जितनी जल्दी मुमकिन है हमारे मजहबी जहन को भी इसको जान लेना चाहिए। आपके पास कोई रास्ता इसके सिवा नहीं है कि ख्वाब मामला सुप्रीम कोर्ट में है, ख्वाब पार्लियामेंट में कल जेर बहस आए, इस्तदलाल की, इसलिए कि मौजूदा दुनिया में जो चीज़ प्रिवेल करेगी वो इस्तदलाल।
सर यहीं से बात अगर हम जोड़ें, तलाक एक नाजुक मसला है इससे इनकार नहीं, और वो इंडिया की सुप्रीम कोर्ट की बात हो रही है, लेकिन हम पाकिस्तान में आ जाते हैं जहां इस किस्म की नाजुक सूरत हाल नहीं है कि जजेस नॉन मुस्लिम ज़्यादा हों। सर इस्लाम में मुकल्लिद ज़्यादा मोतबर है या मुहक्किक? और इसी की एक्सटेंशन ये कि इंसान के जो ज़ाती और जो इर्तकाई इंसानी इर्तका के लिहाज से जो मुशाहदात होते हैं उसकी बुनियाद पे इस्लाम एक फ़र्द को या माशरे को कितनी इजाज़त देता है अपने लिए असूल वज़ा करने की?
ये इस्लाम तो तहकीक की बुनियाद रख रहा है। आप कुरान मजीद का अगर मुताला करें तो वो बार बार चंद अल्फाज इस्तेमाल करता है अपने मुखातबीन के लिए। वो ये कहता है कि आप अकल से काम क्यों नहीं लेते? जब आप अकल से काम लेंगे तो पहले ही मरने पर तकलीद का तो खात्मा हो जाए।
लेकिन सर डोमिनेंट नैरेटिव ये नहीं है इस वक्त हमारे मुआशरे में, जो
तो कुरान मजीद की बात कर रहा हूँ, यानी कुरान मजीद को तो आप फाल के तरीके पर कहीं से खोल लें तो वो ये कहेगा अफला तज़क्करून, अफला ताकिलून, अच्छा तदब्बुर क्यों नहीं करते? वो अपने बारे में क्या कह रहा है, यानी कुरान मजीद अपने बारे में ये कहता है कि किताबुन अंज़लनाहु मुबारकुन लियदब्बरु आयातिही वलितज़क्कर उलुल अल्बाब। ये किताब बाबरकत किताब इसलिए नाजिल की गई है कि लोग इसमें गौर व फिक्र करें और अकल वाले इससे नसीहत हासिल करें। उसकी वजह यह है कि लोग कुरान मजीद को बचपन में पढ़ने के बाद फारिग हो जाते हैं, और जब बचपन में उनको पढ़ा और पढ़ाया जा रहा होता है तब भी ना उसका मफहूम, ना मुद्दा, ना उससे कोई ताल्लुक, वो एक मुकद्दस किताब के तौर पर तलावत कर लिया जाता है। कुरान मजीद ने जितना इस चीज़ पर जोर दिया है दुनिया की किसी आम किताब ने भी इतना जोर नहीं दिया। वह अपने मुखातबीन के सामने अपना सारा मुकदमा इसी बुनियाद पर पेश करता है, जगह जगह इस्तदलाल करता है। मैं आपसे अर्ज़ करूं कि ये जो तजर्बे और मुशाहदे की बुनियाद पर इस्तदलाल है जिस पर दुनिया फ़ख्र करती है, इसकी बिना कुरान ने रखी। वो तौहीद पर इसी तरह इस्तदलाल करता है, आखरत पर इसी तरह इस्तदलाल करता है, पैगंबरों के पैगंबर होने पर इसी तरह इस्तदलाल करता है। उसने कोई एक हुक्म नहीं दिया जिसके बारे में पहले ये ना बताया हो कि इसके देने की वजह क्या है, सबब क्या है, इसकी अकली दलील क्या है, ये किस बुनियाद पर दिया जा रहा है। तो ये किताब तो आदमी को एक ऐसी जगह खड़ी कर देती है कि जिसके बाद उसके लिए मुकल्लदाना जहन के साथ जीना नामुमकिन हो जाता है। मुसलमानों की बदकिस्मती अलबत्ता ये ज़रूर है कि उनकी पूरी तारीख में अगर आप देखें तो सियासी लिहाज से जो सूरत हल पैदा हुई उस पर बादशाह है और आप महकूम हैं। अच्छा, जो लोग उनकी मजहबी असलाह के लिए उठे वो पीर हैं और उनका साथ देने वाले मुरीद हैं। अच्छा, जो लोग मजहबी रहनुमाई करने के लिए उठे वो आलिम हैं और आम आदमी उनका मुकल्लिद है। तो नतीजा वो निकला जिसको अल्लामा इकबाल ने एक मिसरे में समो दिया है कि कुश्ताए सुल्तानी व मुल्लाई व पीरी। तो असल में हम कुश्ताए सुल्तानी व मुल्लाई व पीरी हैं। कुरान मजीद इनमें से किसी को भी कबूल नहीं करता, यानी ना उसके यहाँ तकलीद का कोई तसव्वुर है ना महकूमी का कोई तसव्वुर है। वो तो देखिए जब सियासत के बारे में भी हुक्म दे रहा है तो ये कहता है अमरुहुम शूरा बैनहुम, यानी ये नहीं कह रहा कि एक तबका ऊपर है और एक नीचे है, नहीं, ये सारे मुसलमान बराबर हैं और इनके माबैन इनकी राय से नज़्म हुकूमत कायम होना चाहिए।
सही।
तो जो हो मज़हब या जो किताब ये तालीम दे रही हो वो कैसे इसको गवारा करेगी।
मैं इनकी बात को ज़रा आगे बढ़ाऊँ थोड़ा सा सर। तो हज़रत शाह वली अल्लाह का भी यही तज़किरा था कि कुरान को समझो, पढ़ो नहीं, तभी वो हमारे ग्रास रूट पर लोग जाके कुरान को जब समझेंगे तो फिर प्रैक्टिकली उसको अमल भी करेंगे। तो हमें तो बेसिकली इसी की तरफ जाना है कि कुरान को समझें, पढ़े नहीं। आई होप सो कि यही एक बेहतरीन जरिया जो हमें करना चाहिए।
अगर आपको इस मज़हब से वाबस्ता रहना है और अगर आप उसके साथ हकीकी वाबस्तगी चाहते हैं तो फिर आपको अपने तमाम आरा की बुनियाद अल्लाह की किताब पर रखनी पड़ेगी। आपके रवैये, मेरे रवैये, ये सब उसी के ज़ेर असर तश्कील पाएंगे। बल्कि कुरान मजीद तो एक और बात कहता है, वो इससे आगे बढ़कर ये कहता है कि जो पैगाम मैं लेके आया हूँ इसको पहुँचाने के लिए भी आप अज़राहे करम अपना आवाज़ ना फरमाइए, आप दुनिया तक मुझे पहुँचाइए। मैं आपको बताऊँ कुरान मजीद ने सरी लफ्ज़ों में यही कहा है, उहिया इलैया हाज़िल कुरान उनज़िरकुम बिही वमन बलग। रसूलुल्लाह सल्लम को मुखातब करके कहा है कि आप इनसे कहें कि ये कुरान मुझ पर वही किया गया है कि मैं ऐ कुरैश मक्का तुम्हें खबरदार करूँ, और फिर उसके बाद यही कुरान उन सबको ख़बरदार करे जो मेरे बाद आए और ये उन तक पहुंचता चला जाए। ये नज़ीरुल लिल आलमीन है, सारी दुनिया के लिए यही दावत की किताब है। हम जब खुदा का पैगाम भी पहुंचाना चाहते हैं तो किससे कहानियां सुनाना शुरू कर देते हैं। कुरान ही है जिसको उधर भी जाना चाहिए और कुरान ही है जिसको हमारे इल्म और अमल की बुनियाद भी होना चाहिए। मुसलमानों के अगर ज़वाल को आप मुतय्यन करें तो दो बातें ही हैं जो कही जा सकती हैं,
इससे
यानी जो उनका इल्मी फ़िक्री ज़वाल हुआ है। एक ये कि उनके यहाँ इल्म और अमल का महवर कुरान नहीं रहा, और दूसरे ये कि उनके यहाँ फ़लसफ़ा और तसव्वुफ असल दिलचस्पी की चीज़ बन गए, अकली और साइंसी चीज़ें पस मंज़र में चली गई। ये दोनों चीज़ें जो हैं इन्होंने मिल के हमारे लिए ये हालात पैदा किए हैं, तो इसलिए इधर ही लौटना होगा, इसके सिवा कोई रास्ता नहीं है।
जी सवाल आपका।
सर ये बात कहने को तो बहुत खुशनुमा मालूम पड़ती है कि कुरान पर तदब्बुर क्यों नहीं करते, अकल से काम क्यों नहीं लेते, लेकिन क्या आप एक राह चलते को इजाज़त देते हैं कि वो कुरान पर तदब्बुर और सोचना शुरू कर दे?
हर आदमी का ये फ़र्ज़ है, लेकिन हर आदमी को ये देखना चाहिए कि क्या वो अपने अंदर वो कॉम्पिटेंस रखता है, पैदा करनी चाहिए, किस दर्जे में करेगा। दोनों हैसियतें होंगी, एक ये है कि आदमी बराए रास्त कुरान मजीद पर गौर करता है तो ज़ाहिर है कि उसको फिर ये अहलियत अपने अंदर पैदा करनी चाहिए कि वो कुरान मजीद पर बराए रास्त राय कायम कर सके। दूसरा ये है कि एक आम आदमी को चाहिए कि वह अहले इलम की रहनुमाई में उस पर गौर करें। अहले इलम की रहनुमाई में जब कहा जाता है तो ये बिल्कुल ऐसे ही है जिस तरह हम बाकी मामलात में करते हैं। यानी आज अगर हमें साइंस के मामले में कोई राय कायम करनी है, तिब के मामले में कोई राय कायम करनी है, तो बराए रास्त मुहक्किक तो बहुत थोड़े लोग होते हैं, बाकी अहले इलम की रहनुमाई में, यानी वो मुझसे एक बात पूछेंगे, आपसे एक बात पूछेंगे, किसी और साहिब इलम से एक बात पूछेंगे। आम आदमी को अल्लाह ने यह सलाहियत दी है कि वो मुख्तलिफ अहले इल्म की आरा में से इंतखाब कर सकता है।
लेकिन सर तकलीद तो फिर नागुजीर है, वो तो ये काम तो करना होगा।
ये तकलीद नहीं है, ये रहनुमाई हासिल करना है। अच्छा, सबकी रहनुमाई से इत्मीनान नहीं हुआ तो आगे बढ़े, और आगे बढ़कर इतनी कॉम्पिटेंस अपने अंदर पैदा कर ले, फिर बराए रास्त।
मगर जावेद साहब, आप
मैं अपने बच्चों की सेहत के बारे में क्या करता हूँ?
लेकिन सर एक आम
मरीज हो जाता हूँ तो क्या करता हूँ? यही करता हूँ।
क्वेश्चन करना चाह रहे हैं इस तरह से कि जैसे आपने किसी अपने किसी और प्रोग्राम में हवाला दिया था कि खुद कुरान मजीद कह रहा है कि ज़ाहिर है कि हर शख्स तो आलिम नहीं बन सकता, कोई एक ग्रोह निकलना चाहिए जो दीन के अंदर तदब्बुर करे। आम जो लोग होंगे वो ज़ाहिर है कि फिर रहनुमाई, जैसे आपने फरमाया, वो रहनुमाई लेंगे अहले इल्म से। आपने एग्जांपल साइंस की दी, साइंस के अंदर ग्रोहबंदियां नहीं है सर, साइंस में कोई फिकह हनफी नहीं है, साइंस में कोई फिकह जाफरी नहीं है। साइंस अगर कहता है कि ग्रेविटेशनल लॉ है तो ये पाकिस्तान का साइंटिस्ट भी कहता है और वो इंग्लैंड का साइंटिस्ट भी कहता है, तो इसलिए साइंस से रहनुमाई लेना मेरे लिए आसान है। जब मैं यहाँ रहनुमाई लेने के लिए निकलूंगा तो मेरे सामने 10 लोग होंगे और हर शख्स अपने अपने हिसाब से रहनुमाई देगा मुझे, तो मैं तो कन्फ्यूज़ हो जाऊँगा।
दुनिया का कोई ऐसा इल्म नहीं है जिसके अंदर गिरोबंदियाँ मौजूद ना, साइंस में भी है। मैं आपसे अर्ज करता हूँ कि आप साइंस के आला मबाइस का मतलब करें, आपको मालूम होगा कि बेशुमार मबाइस ऐसे हैं। देखिए ये कुछ फैक्ट्स हैं जिनकी आप मिसाल दे रहे हैं, उस लिहाज से मैं आपको बता सकता हूँ कि क्या हनफियों को खुदा के एक होने पर एतराज़ है, क्या शवाफे को है, क्या मालिकिया को है, क्या हनाबला को है, ऐसी बीसों मिसालें दे देंगे। लेकिन ये हो नहीं सकता। असल में गिरोबंदी कैसे पैदा होती है, जब आप किसी चीज़ पर गौर करते हैं और अगर आप कहते हैं कि इंसानों को आज़ादी से गौर करने का हक है तो इख्तलाफ़ राय होगा। इख्तलाफ़ राय होगा तो अल्लाह ताला ने दुनिया को पैदा इस उसूल पर किया है कि इसमें बाद लोग गैर मामूली सलाहियतों के हामिल होते हैं, यानी रोज़ आइंस्टाइन पैदा नहीं होते, रोज़ न्यूटन पैदा नहीं होते। अरिस्तु ने साइंस का जो कसर तामीर किया था 1000 साल तक उसको चैलेंज नहीं किया जा सका, तो ज़्यादातर लोग उसी नुक्ता नज़र के हामिलीन थे। तो इस वजह से हर जगह गिरोह बन जाते हैं। असल चीज़ ये है कि आप गिरोहबंदी की बुनियाद पर राय कायम ना करें, बल्कि आप हर नुक्ता नज़र को सुने, ख्वा वो फ़र्द का है ख्वा वो गिरोह का, और उस नुक्ता नज़र के दलाइल पर गौर करें। ये जो मैंने अर्ज़ किया रहनुमाई में किसी चीज़ को देखना, उसका मतलब ये होता है कि जिस चीज़ के लिए आप में अहलियत नहीं है उसमें आप दूसरे से एक नौयत की गाइडेंस ले लेते हैं कि मैं इसको कैसे देखूं। वो क्या करेगा, वो आपको ये बताएगा कि देखिए इसमें लफ्ज़ को आप ऐसे देखें, जुमले को आप ऐसे देखें, पस मंज़र इसका ये है, आपकी मालूमात में इजाफा कर देगा।
सही,
आप राय कायम कर लेंगे। तकलीद एक बिल्कुल अलग चीज़ है। तकलीद का मतलब यह है कि आपने किसी खास आदमी का इंतखाब कर लिया है, वो बड़ा इमाम है या कोई और है, और आप ये कहते हैं कि अब मैं इस्तदलाल नहीं करूँगा, आर्गूमेंट नहीं करूँगा, आपने बात कह दी मैं मान लूँगा। ये जो रहनुमाई हासिल करने वाला आदमी है ये आर्गू कर रहा होता है, बहस कर रहा होता है।
और क्या करेगा, उसके पास इतना वक्त तो नहीं है कि वो 4 से 6 इमामों को पढ़े पहले और फिर उस पर तदब्बर करे कि अच्छा ये चीज़ बेहतर है, वो तो वही चीज़ मानेगा जो जिसकी वो तकलीद कर रहा है।
हर आदमी यहीं से ज़िंदगी शुरू करता है, यानी मैं भी अपनी ज़िंदगी में यहीं से इब्तदा करूँगा, आप भी यहीं से करेंगे कि जो मुझे मिल गया है मैं उसको इख्तियार कर लूँगा, इसके बाद अगर मेरे अंदर सवाल पैदा होगा तब मुझे तहकीक करनी है, या आप सवाल पैदा कर देंगे तब मुझे तहकीक करनी है। तो आम आदमी को ये तकलीफ़ नहीं दी गई कि वो मुहक्किक बन के बैठ जाए, उसको चाहिए कि वो अपनी ज़िंदगी शुरू करे। वो शाफ़ई है, मालिकी है, हम्बली है, वो साइंस के कुछ तसव्वुरात को मानता है, अरिस्तु का पैरो है या वो न्यूटन का पैरो है, शुरू करे ज़िंदगी। जब वो शुरू करेगा तो या बातिन से सवाल पैदा होगा या खारिज से सवाल पैदा होगा। वो सवाल जब सामने आए तो आपने रिस्पॉन्ड कैसे करना है, असल में इसके ज़रिए से आपके किरदार की तश्कील होती है। अगर आपने सवाल का गला घोंट देना है, अगर खारिज में हकायक आपके सामने आगे खड़े हो जाएं और आपने तवज्जो नहीं देनी, अगर आप प्रोपेगंडे की बुनियाद पर आरा कायम करते हैं तो इसका मतलब यह है कि आप बुनियादी तौर पर अपने आपके साथ ख्यानत कर रहे हैं। अल्लाह ताला ने आपको जिस इम्तहान में डाला है वो इल्म का भी इम्तहान है और अमल का भी इम्तहान है। यानी आपके सामने अगर एक चीज़ बातिन से आ गई है तो अपने सवाल का जवाब तलाश कीजिए, और अगर बाहर से कोई सवाल पैदा कर दिया गया है तो तवज्जो के साथ सुनिए और अपने अहले इल्म के सामने भी रखिए, दूसरों की बात भी सुनिए। मैं आपसे अर्ज़ करता हूँ कि वो कितने मामलात हैं जिनसे मुतल्लक आदमी को ये करना पड़ता है, वो चंद मामला।
अच्छा सर, अहले इल्म जो हैं उनसे यकीनन जिस तरह भाई ने कहा कि वो तकलीद में कन्वर्ट हो जाएगा अगर हम सुनेंगे और तस्लीम कर लेंगे, क्योंकि किसी को हम मुफक्किर मानते हैं उससे हम पूछते हैं, क्या अहले इल्म की ये जिम्मेदारी नहीं है कि सोचने के अंदाज को पैदा किया जाए, जिसे सेंसिबिलिटी कहते हैं, कि सेंसिबिलिटी को फ़रोग देने की कोशिश की जाए कि लोग जिस तरह अपने ज़ाती मामलात में सेंसिबिलिटी इस्तेमाल करते हैं मजहबी मामलात में भी सेंसिबिलिटी इस्तेमाल करें? क्या
अच्छे आलिम को यही करना चाहिए? यानी अगर वो एक हकीकी आलिम है तो उसका असली कमाल ये है कि वो आपकी सतह पर बात को ले आए
जी।
यानी अगर उसने चंद इल्मी इस्तलाहात बोल देनी है तो ये कोई इल्म नहीं है,
या आपकी सतह ऊपर, फिक्र की सतह ऊपर
खुद बखुद आती है। जब एक साहिब इल्म आपकी सतह पर आता है तो असल में वो आपको उठा लेता है और उठाकर उस मसले तक आपको पहुँचा देता है। और अहले इल्म का काम क्या है? उनका काम ये नहीं है कि आपने एक बात पूछी, मिसाल के दरबार में पूछे 3 तलाक हो जाती हैं, उनका हो जाती हैं
जी,
ये तो कुछ भी ना हुआ,
ये
तो असल में आप किसी जगह से जाके किसी किताब में पढ़ लीजिए। एक आलिम का काम यह है कि वो आपको ये बताए ये मसला है क्या, पैदा कैसे हुआ है, इसके होने ना होने के क्या मानी है, इसमें मुख्तलिफ अहले इल्म किस तरह से सोचते हैं, جب وہ یہ کر رہا ہوتا ہے تو آپ کو ایجوکیٹ کر رہا ہے,
ایجوکیٹ کر رہا
ہے, اور اس کے نتیجے میں آپ کے علم میں اضافہ ہونا شروع ہو جاتا ہے, آپ کے اندر خود سوچنے کی تربیت ہونا شروع ہو جاتی ہے. یہ کام اہل علم کرتے ہیں. جب میں نے ان کی خدمت میں عرض کیا کہ اہل علم کی رہنمائی, تو اس کا مطلب یہ نہیں ہے کہ آپ نے جا کے فتویٰ پوچھ لیا, یہ رہنمائی نہیں ہے. ورڈکٹ لے لینے کو رہنمائی نہیں کہتے. یہ بات کہاں سے پیدا ہوئی ہے, کہاں تک چلی ہے, پس منظر اس کا کیا ہے, اب کہاں تک پہنچی ہے, آپ کو اس کے معاملے میں ایجوکیٹ کر دینا, یہ ہے ایک سچے صاحب علم کا کام.
یہ آپ نے جو ایجوکیٹ کی اگزامپل دی نا جاوید صاحب, ایسا ایک واقعہ میرے ساتھ ذاتی طور پر ہوا ہے. آپ نے جیسے فرمایا کہ اہل علم کے پاس آپ جائیں گے تو وہ یہ نہیں کہے گا کہ تین طلاق ہو گئی, وہ بتائے گا کہ اس کے پس منظر کیا, یہ ساری چیزیں بتائے گا. میں کسی مسئلے کے لیے ایک عالم صاحب سے میں نے پوچھا تو انہوں نے مجھے اسی طرح ایک جواب دے دیا کہ ہاں ہو گیا یا نہیں ہوا, ایسا کوئی جواب دیا کسی خاص مسئلے پہ. میں نے جب ان سے تفصیل طلب کی کہ جی اس کا ذرا مجھے پس منظر بتائیں, اس کے کیا دلائل ہیں, تو انہوں نے کہا کہ جب آپ ڈاکٹر کے پاس جاتے ہیں, ڈاکٹر آپ کو بیماری کے بعد میڈیسن لکھ کے دیتا ہے, تو آپ ڈاکٹر سے پوچھتے ہیں کہ یہ میڈیسن کیا کرے گی, کڈنی کے اندر کیا کرے گی, اس کا ذرا مجھے پس منظر بتائیں, ڈاکٹر آپ کو باہر نکال دے گا کلینک سے. تو آپ کا وہ فن نہیں ہے, آپ کا وہ شعبہ نہیں ہے. آپ کو میں نے جو جواب دیا ہے بس وہ شافی اور کافی ہے جواب, آپ صرف اسی پر اکتفا کریں, پس منظر میں جانے کی ضرورت نہیں ہے. تو یہ رویہ ہے نا ہمارے اہل علم کا.
انہیں صحبت نہیں ہوگی ازمنہ کریمہ کسی ڈاکٹر سے, ہم تو ڈاکٹر کے ساتھ بحث کرتے ہیں بھائی.
جی بالکل,
اب ہمیں بہت سی معلومات ہوتی ہیں. یعنی ایک اچھا ڈاکٹر آپ کو بتاتا ہے کہ وہ کیا کرنے جا رہا ہے. ابھی مجھے چھوٹے چھوٹے بعض آپریشن سے گزرنا پڑا, تو ڈاکٹر نے پوری تفصیل سے مجھے بتایا معاملے کی نوعیت کیا ہے, آپ کو کس صورتحال سے دو چار ہونا ہوگا, اس میں آپشنز کیا ہیں.
سر اپنے لفظ اچھا ڈاکٹر استعمال کیا سر, اب ڈاکٹر سے پوچھیں تو وہ واقعی یہ والا طرز نہیں رکھتے, وہ بس جلدی سے پرسکرپشن لکھتے ہیں. اور آپ نے صحیح فرمایا کہ اچھا ڈاکٹر وہ ہے جو بتائے گا کیوں بیماری کی وجہ کیا ہے, پرہیز کیوں کرنا ضروری ہے, اور
یہاں تک وہ بتاتا ہے آپ کو. دیکھیے اس میں یہ علاج کی صورتیں ہو سکتی ہیں, اس میں یہ مسائل پیدا ہوں گے, اس میں یہ مسائل پیدا ہوں گے. اچھا فرض کر لیجیے کہ اس کو جو کچھ آپ نے سنا اس سے آپ کو اطمینان نہیں ہوا, تو آپ کیا کریں گے, آپ کسی دوسرے ڈاکٹر کے پاس چلے جائیں گے.
صحیح,
دوسرے کی بات سے اطمینان نہیں ہوا, تیسرے کے پاس چلے جائیں گے.
ٹھیک,
آپ اس میں یہی کرتے ہیں, تو یہ کوئی ازمنہ قدیمہ کی صحبت رہی ہوگی کسی صاحب سے کہ جو باہر نکال دیتے ہیں.
جی,
آپ ڈاکٹر ایسے نہیں کرتے.
آپ کا کوئی کوشچن؟
سر ایک بات پوچھنا چاہ رہا تھا کہ جس طرح سے سائنس میں ہوتا ہے کہ جب ایک نئی تھیوری آتی ہے تو اس سے جو پچھلی تھیوری ہوتی ہے اس کو متروک سمجھ لیا جاتا ہے کہ یہ اب پریویل نہیں کرے گی, لیکن اسلام کے اندر ہے کہ دونوں کنسیپٹ طلاق کے حوالے سے کہ ایک وقت میں تین طلاق ہو جاتی ہیں نہیں ہوتی, پیرلل کا پریویل کر رہی ہیں. تو اس صورت میں ایک عام بندہ جتنا سوچے گا, جتنا ڈیپلی, جتنا مختلف لوگوں سے ملے گا, وہ اتنا کنفیوز ہوتا جائے گا. تو اس صورت میں ایک عام آدمی کو کیا کرنا چاہیے, کس طرح سے لے کے چلنا چاہیے؟
عام آدمی کو بھی ایجوکیٹ ہونے کے لیے تیار ہونا چاہیے. دیکھیے تمام معاملات تجرباتی اور مشاہداتی نہیں ہوتے. تجربے اور مشاہدے کی بات تو یہ ہے کہ اگر یہ میرے پاس ایک کپ پڑا ہوا ہے اور لوگ بینا ہے, تو جب میں یہ کہوں گا کہ یہ ایک کپ ہے جس میں چائے ہے, تو ہر آدمی مطمئن ہو جائے گا. لیکن اگر مجھے واسطہ کسی ایسے آدمی سے پڑ جائے جو اندھا ہو, تو پھر عقلی استدلال کرنا پڑے گا, اور عقلی استدلال میں اختلاف کی گنجائش باقی رہتی ہے. تو مذہبیات میں, فلسفے میں, تاریخ میں آپ تجرباتی استدلال نہیں کر رہے ہوتے. یعنی یہ ایسا نہیں ہے کہ میں کسی معمل یا لیبارٹری میں آپ کو تجربہ کر کے دکھا دوں گا, یا میں آپ کا ہاتھ پکڑوں گا اور لے جا کر آپ کو باہر کھڑا کر دوں گا اور کہوں گا یہ دیکھیے آسمان پہ آفتاب چمک رہا ہے. یہاں عقلی استدلال کرنا, اس میں اختلاف کی گنجائش ہوتی ہے. تو چیزیں بعض اوقات پیرلل چلتی رہتی ہیں. اچھا میں آپ سے عرض کروں کہ سائنس میں بھی یہ نہیں ہوتا. یعنی اس کا بھی ایک حصہ ہے جس میں آپ اس میں کامیاب ہو جاتے ہیں. آج اگر آپ عام لوگوں سے جا کر پوچھیں کیا واقعتاً زمین سورج کے گرد گھومتی ہے, ذرا سروے کر کے دیکھ لیجیے, سب نے اتفاق کر لیے. میں پنجاب کے دیہات میں آپ کو لے جاتا ہوں اور وہاں ذرا لوگوں میں باور کر کے دکھائیے کہ انسان چاند پر پہنچ گیا. آپ کو ایسی وزڈم ملے گی اس کے خلاف کہ آپ حیران رہ جائیں گے. اس لیے انسان اختلاف
ڈارون کی تھیوری پہ بہت سارے آرام
ہم کو اختلافات کے اندر جینا سیکھنا چاہیے.
لیکن سر وہ دیہات علمی دنیا تو نہیں ہے, سائنس کی علمی دنیا میں چیزیں نکھر کے سامنے آ رہی ہوتی ہیں, لیکن ہماری روایات سے 1400 سال سے ہم چمٹے ہوئے ہیں اور کچھ بھی ہمارے سامنے واضح ہو کے نہیں.
آپ نے بہت اچھی بات کی. دیکھیے ہماری علمی دنیا بھی اتنی بانجھ نہیں ہے. ہماری علمی دنیا میں بھی ابھی میں نے آپ کو بتایا کہ بے شمار معاملات ہیں جن کے اندر اہل علم شروع سے اختلاف کرتے چلے آ رہے ہیں, بتاتے رہتے ہیں. آپ بڑے بڑے مسائل چند میرے سامنے رکھیے, میں آپ کو بتاؤں گا اس میں صحابہ کرام میں کیا اختلافات تھے, میں آپ کو بتاؤں گا اس میں تابعین میں کیا اختلافات تھے, میں آپ کو بتاؤں گا اس میں ائمہ کی کیا راہ ہے, میں آپ کو بتاؤں گا بعد کے ادوار میں کیا ہوا ہے. علم ایک زندہ حکایت اور روایت کے طور پر چلتا
ہے. وہاں پہ اختلاف اتنا واضح ہے کہ معاملہ سمجھنا مشکل ہو رہا ہے. احادیث کے معاملے میں اگر آپ لے لیں تو متفق علیہ جو ضعیف احادیث ہے وہ ویسے ہی موجود ہے ہمارے یہاں, तरक नहीं हो रही, उन पर बहस जारी है और 1400 साल से ये चल रहा है और उम्मत कन्फ्यूज बैठी हुई है उसमें।
आपने एक इलम की मिसाल दी, आप इसी को देख लीजिए। इसमें इतने गैर मामूली लोग हमारे यहाँ पैदा हुए हैं कि मैं हमेशा ये कहता हूँ कि मुसलमान अपने जिस इलम को पूरी दुनिया के सामने इफ्तखार से पेश कर सकते हैं, इल्म हदीस, ऐसे गैर मामूली लोग हैं जिनको आप मुहद्दिसीन कहते हैं कि ये वाकया के हैरत हो जाती है। यानी देखिए आप उनको कितनी मुश्किल सूरतयाल से साहब का पेश आया। रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम दुनिया से रुखसत हो गए, आपने कुरान दिया, आपने सुन्नत दी, वो जारी हो गए, मुसलमानों के हाथों में चले गए, उनके अमल में शामिल हो गए, लेकिन लोगों ने, यानी मुनफरद लोगों ने, एक दो तीन चार, उन्होंने आके बयान करना शुरू कर दिया कि मैं रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम के पास गया था, या मैं एक ऐसे आदमी से मिला हूँ जो आपके पास था और उसने आपको ये कहते सुना था। तो इस तरीके से रसूलुल्लाह सल्लम का तारीखी रिकॉर्ड लोगों ने मुंतकिल करना शुरू कर दिया। अब इस तारीखी रिकॉर्ड की सूरत यह है कि इस वक्त मैं चूँकि अपनी ज़िंदगी का आखिरी प्रोजेक्ट यही कर रहा हूँ, इस वक्त तक जो हमें दस्तयाब हो सकी है रवायात, वो 70,000 के करीब,
70,000
के करीब। पहले सबसे बड़ा ज़खीरा मुस्नद अहमद बिन हम्बल को समझा जाता था, अब बहुत से मख्तूतात भी सामने आ गए हैं और जदीद ज़राए ने उनको पहुँचा दिया है लोगों तक। इतने बड़े पैमाने पर उन्होंने एक एक शख्स की तहकीक की, उस अपनी तहकीक के दलाइल दिए, उनके मबैन इतने आला दर्जे पर इख्तलाफ की रवायत कायम है कि आप हैरान रह जाते हैं। वो जब आप इलल की किताबें देखें कभी, यानी जिसमें वो ये बयान करते हैं कि बज़ाहिर तो आपको आदमी भी ठीक नज़र आ रहे हैं, बात भी ठीक नज़र आ रही है, लेकिन देखिए खराबी कहाँ पैदा हुई है, तो उस खराबी की निशानदेही करते हैं और उसमें एक आदमी इत्तफाक करता है, एक इख्तलाफ करता है। आप उनके उसूलों के बारे में भी उनकी बहसें पढ़िए, नहायत नफीस बहसें उन्होंने की हैं। तो मेरे नज़दीक ये भी इल्म की एक ट्रेडिशन है और उन्होंने ये कोशिश की कि इस मामले में मुख्तलिफ नुक्ताए नज़र मौजूद रहें, लोग उनसे इस्तेफादा करें। आप ये देखें कि जिन रवायात पर तनकीद करके उन्होंने ये बता दिया, साबित कर दिया कि ये बिल्कुल घड़ी हुई,
सही सही, अच्छा,
उनको भी कहीं दरिया में जाके नहीं फेंक दिया, उनके मजमूए मुरतब कर दिए ताकि जो राय हमने कायम की है क़यामत तक लोग उसको परख सकें, और ये बता दिया कि हमने ये राय किस बुनियाद पर कायम की है। आज आप इस दौर में इस पोजीशन में हैं, आप अंदाज़ा करें कि उनके यहाँ ना छापाखाना था, ना ये इंटरनेट था, ना ये ज़राए थे, कोई चीज़ भी नहीं थी। यानी वो तो या शागिर्दों को पढ़ा सकते थे या कोई चीज़ लिख के उसके कलमी नुस्खे तैयार कर सकते थे। इस सब कुछ के बावजूद वो इतना मुआद हमारे लिए जमा करके छोड़ गए हैं कि हम आज इस पोजीशन में हैं कि किसी चीज़ के अंदर उतरें तो उसकी हकीकत तक पहुंच जाए। मैं रोज़ इस तजुर्बे से गुजरता हूं।
साहब माजी का और मुस्तकबिल का मौजना कर रहे हैं, सवाल ये है कि अब का जो तालीमी निज़ाम है ये मार्केटिंग मशीन या मार्केट डिमांड के मुतालिक ब्रेन प्रोड्यूस करने के मुतरादिफ हो चुका है कि हमने अपने बच्चे को मार्केट डिमांड के मुताबिक ही उसकी तालीम जारी रखनी है। हम देखते हैं कि शहरों में अभी गांव में और छोटे देहातों में भी तालीम जो है उसकी अहमियत जा रही है, लेकिन शहरों में, बड़े शहरों में और देहातों में भी हम ये देखते हैं कि तालीम एक स्टेटस बन चुका है, ज़्यादा से ज़्यादा कंपटीशन है ख़ानदानों में कि अपने बच्चों को हमने ए लेवल, ओ लेवल और अंग्रेज़ी तर्ज की तालीम देनी है, जिसके बाद जब बच्चा अपनी तालीम मुकम्मल कर ले तो वो मार्केट की डिमांड बन जाए और ज़्यादा से ज़्यादा पैसे कमाने की मशीन बन जाए। लेकिन इल्मो हिकमत और सोच खुदी, ये चीज़ें क्या हैं, शेर व शायरी क्या है, अदब क्या है, ये इससे नौजवान नस्ल दूर होती जा रही है, तो वो इल्म का जो स्ट्रक्चर है वो जो जा रहा है मगरिब की तरफ, उसको कैसे बहाल किया जाए, कैसे लेकर आया जाए कि हमें अच्छा इंसान भी प्रोड्यूस करना है बजाय ये कि हमने एक मार्केटिंग मशीन प्रोड्यूस करनी है।
देखिए अच्छा मुसलमान वही बनेगा जो अच्छा इंसान हो, इसलिए कि इंसान है जो इस्लाम का मुखातिब है और अल्लाह ताला ने ये बात कुरान मजीद में वाज़े की है कि मैंने इंसान को एक फितरत दी है, अगर फितरत के चिराग को कोई बुझा देता है तो फिर वही की रोशनी भी उसको हासिल नहीं हो सकती। वही की रोशनी भी, जिसको आप इस्लाम कहते हैं, अल्लाह का दीन है, वो नूरुन अला नूर है। अगर आपने इंसानियत की रोशनी अपने अंदर रखी है तो ये उस रोशनी को बढ़ाएगा, अगर वो बुझ गई है तो ये ऊपर से गुजर जाएगा, अंधेरा ही रहेगा। तो दोनों चीज़ों की बड़ी ज़रूरत है। ये आपने बहुत सही निशानदेही फरमाई कि हमारे यहाँ तालीम का ज़्यादा इस्तेमाल अब माशी ज़रूरतों के लिए रह गया है। माशी ज़रूरतें भी ज़िंदगी की हकीकतें, आप इनको अलग नहीं कर सकते, ये रहेंगी, लेकिन हमें मुसलसल गौर करते रहना चाहिए कि हमारी तालीम की असल असास क्या हो। असल असास तालीम की तहज़ीब नफ्स है। یعنی ایک انسان کو آپ کو مہذب بنانا ہے. جب آپ ایک انسان کو مہذب بناتے ہیں اسی کا ایک پہلو وہ ہے جس کو میں نے ابھی ان کے ایک سوال کے جواب میں عرض کیا تھا, اسلام یا آپ کا مذہب تزکیے سے تعبیر کرتا ہے, یعنی آپ کے اندر پاکیزگی پیدا ہو جائے, پیوریفائی کریں آپ اپنے آپ کو. یہ پیوریفیکیشن جب تک فطرت کے اصولوں پر رہتی ہے آپ اس کو تہذیب کہتے ہیں, یہ جب اللہ تعالیٰ کے بیان کردہ قانون کے مطابق ہو جاتی ہے تو آپ اس کو اسلام کہتے ہیں یا تزکیے سے تعبیر کرتے ہیں.
اگر ہم دیکھیں تو ہمارے ہاں جو میں نے بات کی کہ کیوں نہیں ہے, تو ہماری روٹس تو بدل گئی تھی جب ہم نے مدرسہ اور آشرم کو چھوڑ دیا تھا. مدرسہ اور آشرم جو جہاں پہ لوگ پیدا کرتے تھے وی این والے پیدا کرتے تھے, ہم نے ٹی بی میں کالے کو فالے کر لیا اور پھر مزید چلتے جا رہے ہیں یوٹیلیٹیرین اپروچ کی طرف مارکیٹنگ پروڈکٹ کے طور پر کہ ہم کتنے ویلڈ ہیں مارکیٹ میں. تو میرا خیال ہے کہ جب ہم اپنی اس طرف آئیں گے تو شاید, اور اسی کے لیے ہمیں کوشش بھی کرنی چاہیے کہ مدرسہ کو اپ ٹو ڈیٹ جو لیٹسٹ ڈیمانڈ ہے اس کے مطابق پروموٹ کریں.
یعنی بدلنا تو تھا, اس کی وجہ یہ ہے کہ آپ زمانے کو ایک جگہ بند نہیں کر سکتے, تبدیلی آنی تھی. اور یہ بات بھی بالکل ٹھیک ہے کہ تبدیلی جب بھی آئے گی تو اس پر بے شمار عوامل اثر انداز ہوتے ہیں. یعنی اگر آپ کے مقابل میں دنیا میں کہیں تبدیلی آ گئی ہے تو آپ اس سے متاثر ہوئے بغیر نہیں رہ سکتے. اچھا, وہ تبدیلی اگر اتنی بڑی تہذیبی سطح پر آ گئی ہے کہ آپ کے ہاتھ سے سیاسی اقتدار چلا گیا اور کچھ دوسرے لوگوں کے ہاتھ میں چلا گیا ہے, کیسے اس کے اثرات کو روکا جا سکتا ہے؟ آپ یہ دیکھیے, یہ روس میں, چین میں ہمارے سامنے آہنی پردے تان دیے گئے, جب وہ اٹھائے گئے ہیں تو وہاں کیا ہو رہا ہے. تو اس وجہ سے آپ اب لوگوں کے ملنے جلنے, ایک دوسرے سے متاثر ہونے, وہ لباس ہو, وہ وضع قطع ہو, وہ رہن سہن ہو, وہ بولنے کے انداز ہو, اس کو آپ روک نہیں سکتے, یہ ہوگا. اصل چیز یہ ہے کہ ہمارے اندر ایک زندہ وجود قومی سطح پر رہے جہاں ہم اپنا جائزہ لیتے رہیں. سب سے اچھا طریقہ, ایک فلسفی نے بڑی عمدہ بات کہی ہے کہ یہ نہیں ہو سکتا کہ آپ کسی کمرے میں بیٹھ کے سوچیں کہ عمدہ ترین ہسپتال کیسے بنے گا. نہیں, ایسے نہیں ہو سکتا. آپ یہ دیکھیں دنیا میں اس وقت جو ہسپتال بنے ان میں خامی کیا ہے, آپ اس کو دور کر کے ایک ہسپتال بنا دیں اور آنے والے آپ کے ہسپتال کا جائزہ لے کے دیکھیں گے کہ اس میں کیا خامی ہے. تو انسان اس طریقے سے تنقید کرتے ہوئے صحیح نتائج تک پہنچتا ہے. یہ عمل ہم کو تعلیم میں بھی جاری رکھنا چاہیے. ہم تو ابھی چند بنیادی فیصلے ہیں جو نہیں کر سکے. دیکھیے, میں برسوں سے یہ کہہ رہا ہوں کہ ہمارا جو مذہبی تعلیم کا نظام, ظاہر ہے کہ جس طرح آپ کو ڈاکٹر چاہیے, انجینئر چاہیے, اس طرح مذہب کے علماء بھی چاہیے, وہ سوسائٹی کی ضرورت ہے. آپ ایک بچے کو 5, 7, 10 سال کی عمر میں بھیج دیتے ہیں کہ آپ اس کو دین کا عالم بننا ہے, جبکہ یہ بات ایک مسلمہ اصول کے طور پر دنیا میں مانی جاتی ہے اور بالکل عقلی ہے کہ 12 سال کی تعلیم, پہلی 12 سال کی تعلیم براڈ بیس ہونی چاہیے. بچہ 12 سال کی تعلیم پانے کے بعد فیصلہ کرے کہ اس کو کدھر جانا ہے.
سر, پلیٹو کی فلسفی بھی تو یہی ہے نا, ایجوکیشن کے
ہر عاقل آدمی اس کی فلسفی ہے. یعنی بچے کو تعلیم معاشرہ دیتا ہے, چونکہ بچہ ابھی اپنا فیصلہ کرنے کی پوزیشن میں نہیں ہوتا. معاشرہ بھی اس کی صلاحیت کیا ہے, اس کے سوچنے کا انداز کیا ہے, اس کے ایپٹیچیوڈ کیا ہے, اس کے رجحانات کیا ہیں, اس میں کوئی حتمی رائے نہیں دے سکتا. لہٰذا 12 سال کی تعلیم براڈ بیس دیجیے, بنیادیں اس کے پاس موجود ہوں, وہ اصول جان چکا ہو, اب وہ اس پوزیشن میں آ جائے کہ وہ اپنا فیصلہ خود کر سکے. ہم نے اس اصول کو توڑ دیا. اچھا, پھر نظام تعلیم کے 3, 4, 5 بنا دیے, یہ خود قوم کو تقسیم بانٹنے کے مترادف ہے. تو آپ کو لازماً یہ دیکھنا پڑے گا کہ آپ کی تعلیم کیا ہونی چاہیے, اس کا کانٹینٹ کیا ہو. اور سب سے بڑی چیز جو میرے نزدیک قوموں کی تقدیر کا فیصلہ کر دیتی ہے, وہ یہ ہے کہ آپ کے معاشرے میں استاد کا مقام کیا ہے.
تھینک یو ویری مچ جاوید صاحب, بہت بہت شکریہ آپ کا. اور میں جانتا ہوں بہت سارے اور بھی سوالات ہوں گے, لیکن ہمیں پروگرام کو کلوز کرنا ہے, پروگرام کا وقت ختم ہوا جاتا ہے. ناظرین, یقیناً آپ کے ذہنوں میں بھی بہت سارے سوالات ہوں گے, اور آج کی یہ جو بحث ہوئی ہے اس سے بھی کچھ سوالات مزید پیدا ہوئے ہوں گے. یہ ای میل ایڈریس نوٹ کیجیے گا, ih@duniatv.tv, اس پر آپ ہمیں اپنے سوالات بھیج سکتے ہیں, اور اگلے کسی پروگرام میں آپ کے ان سوالات پر ایک نشست رکھیں گے. اگلے پروگرام تک کے لیے زبیر احمد کو اجازت دیجیے. اللہ حافظ.